यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। संघीय संसदको हिउँदे अधिवेशन भोलिदेखि शुरू हुँदै सरकारले हालै जारी गरेका विभिन्न 6 वटा अध्यादेश पेश गर्ने कार्यसूची। सार्वजनिक सेवा प्रसारण पीएसबीले सूचनाको हक सुनिश्चित गर्ने र राष्ट्रिय एकतालाई प्रवर्धन गर्ने विषयवस्तुलाई प्राथमिकता दिनुपर्नेमा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङको जोड़। खोटाङको दिक्तेलबाट बिरामी लिएर काठमाण्डु आउँदै गरेको सुमो। ओखलढुङ्गाको माने भन्ज्याङमा दुर्घटना हुँदा 3 जनाको मृत्यु। र अमेरिकाको वाशिङटन डीसीमा विमान दुर्घटना, विमानमा रहेका सबैको मृत्यु भएको आशंका। संघीय संसदको हिउँदे अधिवेशन भोलि माघ 18 गते दिउँसो 1 बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वर काठमाण्डुमा बस्दैछ। यस अधिवेशनलाई विधेयक अधिवेशनका रूपमा पनि लिइन्छ। संघीय संसद सचिवालयले दुवै सदनका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार भोलि बस्ने प्रतिनिधि सभा बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको बेहोरा पढ़ेर सुनाउनुहुने कार्यसूची छ। यस्तै सभामुखले प्रतिनिधि सभा नियमावली 2079 नियम 10 बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यको मनोनयन गर्नुहुनेछ। यसै गरी दलीय आधारमा सदस्यले आफ्नो मन्तव्य राख्नुहुने कार्यसूची छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2081 पेश गर्नुहुनेछ। यसै गरी राष्ट्रिय सभाको बैठकमा उल्लेखित कार्यसूची बाहेक मीडिया काउन्सिल विधेयक 2080 र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक 2081 सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची छ। दुवै सदनमा विभिन्न विधेयक विचाराधीन हुनुका साथै थप नयाँ विधेयक समेत दर्ता गरिएका छन्। संसदमा संघीयता कार्यान्वयनसँग जोड़िएका संघीय निजामती, विद्यालय शिक्षा, प्रहरी समायोजन जस्ता महत्वपूर्ण विधेयक लामो समयदेखि विचाराधीन रहेका छन्। ती विधेयकमाथि सम्बन्धित संसदीय समितिहरूमा छलफल भइरहेको संसद सचिवालयले जनाएको छ। विपक्षी दलहरूले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन्। नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले सरकारले विधि र प्रक्रियाभन्दा बाहिर गएर अध्यादेश ल्याएको भन्दै विपक्षी दलहरूले अस्वीकार गर्ने निर्णय गरेको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो। भोलिदेखि शुरू हुने संसदको अधिवेशनमा विपक्षी दलले जनताको सरोकारहरूलाई सशक्त ढंगले उठाउने लगायतका विषयमा पनि बैठकमा छलफल भएको प्रमुख सचेतक पाण्डेले जानकारी दिनुभयो। नेकपा माओवादी केन्द्रको आज बसेको संसदीय दलको बैठकले संघीय संसदमा प्रमुख प्रतिपक्षको भूमिका सशक्त र प्रभावकारी बनाउने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले भोलिदेखि शुरू हुने संघीय संसदको दुवै सभालाई थप व्यवस्थित र प्रभावकारी बनाउन प्रमुख प्रतिपक्षको भूमिकालाई सशक्त बनाउने निर्णय भएको पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम लोछार जस्ता पर्वले वृहत राष्ट्रिय एकतालाई थप सुदृढ़ गर्न मदत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। सोनाम लोछारका अवसरमा शुभकामना दिनुहुँदै उहाँले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम लोछार जस्ता पर्वहरूबाट सबै नेपाली बीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ। सोनाम लोछारको उपलक्ष्यमा उपराष्ट्रपति रामसाय प्रसाद यादवले पनि शुभकामना व्यक्त गर्दै सांस्कृतिक धरोहरका रूपमा रहेको यस पर्वलाई सम्पूर्ण नेपालीको पहिचान र आत्मसम्मानको प्रतीकका रूपमा मनाउन सक्नुपर्ने बताउनुभयो। सभामुख देवराज घिमिरेले सोनाम लोछारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै लोछार जस्ता पर्वहरूले नेपाली समुदायबीचको आपसी एकता र समन्वयलाई बलियो बनाउने अवसर प्रदान गरेको उल्लेख गर्नुभयो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पनि सोनाम लोछारले सबै जात जाति समुदाय बीचमा सामाजिक सांस्कृतिक सद्भाव, भातृत्व र राष्ट्रिय एकता मजबूत बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायको नयाँ वर्षका रूपमा रहेको सोनाम लोछारका अवसरमा शुभकामना दिनुभएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सोनाम लोछारको अवसरमा शुभकामना व्यक्त गर्दै पारस्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ़ बनाउने बताउनु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो मात्रामा उत्पादन गरेर छिमेकी भारत र चीन लगायत अन्तर्राष्ट्रिय बजारमा निर्यात बढ़ाउने अवस्था सृजना गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभएको छ। नेपाल चेम्बर अफ कमर्सद्वारा काठमाण्डुको भ्रिकुटी मण्डपमा आयोजित 8 अन्तर्राष्ट्रिय चेम्बर एक्सपोको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निर्यात बढ़ाउन ठूलो मात्रामा उत्पादन गर्न र कुन चीज कहाँ बिक्री हुन्छ भन्ने थाहा पाएर त्यस अनुसारको व्यापार वृद्धि गर्न सक्नुपर्नेमा जोड़ दिनुभयो। पूर्वाधार विकासको क्रम जारी रहेकाले नेपाल अझ तीव्रताका साथ अगाडि बढ़ने बताउँदै प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई प्रतिकूल असर परेका बेला त्यसलाई लयमा फर्काउन नयाँ सरकार बनेकाले सन् 2026 नेपाललाई मध्यम स्तरको आय भएको मुलुकमा स्तरोन्नति गर्ने तयारीमा रहेको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सार्वजनिक सेवा प्रसारण पीएसबीका समाचार र कार्यक्रमहरूले सामाजिक सद्भाव र सह अस्तित्वको भावना बढ़ाएर मुलुकलाई एकताबद्ध बनाउन सक्नुपर्ने बताउनुभएको छ। नेपाल टेलिभिजनको 40 स्थापना दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित वार्षिक उत्सव समारोहमा संचार मन्त्री गुरूङले नागरिकको सूचनाको हक सुनिश्चित गर्ने र राष्ट्रिय एकतालाई प्रवर्धन गर्ने विषयवस्तुलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। नेपाल टेलिभिजन र रेडियो नेपाल सार्वजनिक सेवा प्रसारणमा रूपान्तरण भएपछि प्रसारण सामग्री र कार्यशैलीमा व्यापक परिमार्जन आवश्यक रहेको उल्लेख गर्नुहुँदै संचार मन्त्री गुरूङले सार्वजनिक सेवा प्रसारणलाई जनता र राज्यको अधिकतम हितलाई केन्द्रमा राखेर अगाडि बढ़ाइने बताउनुभयो। संचार मन्त्री गुरूङले सार्वजनिक सेवा प्रसारणको विश्वव्यापी पहुँच बढ़ाउन अन्तर्राष्ट्रिय स्तरमा प्रसारण संस्था र साझेदार निकायहरूसँग सहकार्य र समन्वय बढ़ाउन र विश्व बजारमा प्रतिस्पर्धी प्रसारण सामग्री उत्पादन गर्न सक्ने गरी जनशक्ति विकासमा जोड़ दिन सक्नुपर्ने समेत उल्लेख गर्नुभयो। वार्षिक उत्सव समारोहमा राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर प्रकाश कुमार श्रेष्ठले नेपाल टेलिभिजनको स्थापनालाई विकासका लागि संचार भन्ने नाराका साथ भएको स्मरण गर्नुहुँदै परिवर्तित परिवेशमा पीएसबीले प्रसारणको माध्यमबाट देशको आर्थिक विकास र समृद्धिमा योगदान पुर्याउन सक्नुपर्ने बताउनुभयो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका आर्यालले सूचना प्रविधिका क्षेत्रमा आएका नयाँ प्रविधिहरूको प्रयोगमा जोड़ दिई प्रसारण सामग्री र कार्यशैलीमा समयानुकूल परिमार्जन गर्दै जानुपर्ने बताउनुभयो। सार्वजनिक सेवा प्रसारणका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले सार्वजनिक सेवा प्रसारण व्यापार वा नाफा केन्द्रित नभई राष्ट्रिय आवश्यकता र जनताको चाहनालाई केन्द्रमा राखेर अगाडि बढ़ने बताउनुभयो। पीएसपीका प्रमुख प्रशासकीय अधिकृत विष्णुराम नेउपानेले नागरिक प्रतिको जिम्मेवारी पूरा गर्न सार्वजनिक सेवा प्रसारणलाई डिजिटल युग सुहाउँदो प्रविधि सहित आधिकारिक र जिम्मेवार प्रसारणका रूपमा स्थापित गर्दै लगिने बताउनुभयो। नेपाल टेलिभिजनले वार्षिक उत्सव समारोहमा 20 वर्षभन्दा लामो समय र 30 वर्षभन्दा लामो समय सेवा गर्ने कर्मचारीहरूलाई दीर्घ सेवा पदकबाट सम्मान गर्नुका साथै विभिन्न विधामा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीहरूलाई पुरस्कृत समेत गरेको थियो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले भौतिक संरचनालाई मात्र विकास ठान्ने परिपाटीको अन्त्य गर्दै प्राविधिक शिक्षामा लगानी बढ़ाउन स्थानीय सरकारलाई आग्रह गर्नुभएको छ। झापाको पीरथामोड नगरपालिकाको दोस्रो नगरसभाको 6 अधिवेशनको उद्घाटन गर्दै आज उहाँले सैद्धान्तिक शिक्षासँगै व्यावहारिक र प्राविधिक शिक्षा मुलुकको आवश्यकता रहेको बताउनुभयो। खोटाङको दिक्तेलबाट बिरामी लिएर काठमाण्डु आउँदै गरेको सुमो आज ओखलढुङ्गाको माने भन्ज्याङ गाउँपालिका साथ टक्सेल स्थित भडारे खोलामा दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ। दुर्घटनामा कपिलासगढ़ी गाउँपालिका 3 बाँसपानीकी 56 वर्षीय माया गुरूङ, उहाँका छोरा 28 वर्षीय पूजन गुरूङ र दिक्तेल रूपाकोट मजुवागढ़ी नगरपालिका 12 जालपाका 45 वर्षीय तारा गुरूङको मृत्यु भएको प्रहरीले जनाएको छ। अमेरिकी यात्रुवाहक विमान र अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर आकाशमा ठोकिएर भएको दुर्घटनामा परेका सबै यात्रुको मृत्यु भएको आशंका गरिएको छ। उद्धारमा खटिएका वाशिङटन डीसीका अग्नि नियन्त्रक प्रमुख जोन डोनेलीले घटनामा सबै यात्रुको मृत्यु भएको हुन सक्ने बताउनु भएको हो। अधिकारीहरूका अनुसार अमेरिकी विमानमा 60 यात्रु सहित चार चालक दलका सदस्य र हेलिकप्टरमा तीनजना सवार रहेका थिए। अमेरिकाको वाशिङटन डीसी स्थित विमानस्थलमा अवतरण गर्न लागेको यात्रुवाहक विमान र अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर आकाशमा ठोकिएर पोटोम्याक नदीमा खसेको थियो। अब आर्थिक समाचार सुरेन्द्र मणि त्रिपाठीबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
बिहिबारदेखि काठमाडौँमा आठौं अन्तर्राष्ट्रिय व्यापार मेला शुरू भएको छ। काठमाडौँको भिरकुटी मण्डपमा संचालित मेलामा अन्तर्राष्ट्रिय स्तरको सफ्टवेयर र एआई परियोजना विशेष आकर्षणको रूपमा रहेको छ। मेलामा कृषिजन्य वस्तु, हस्तकला, लत्ता कपड़ाका सामान, अटोमोबाइल्स, इलेक्ट्रोनिक्स, फर्निचर, गार्मेन्ट, छालाका सामान, सौन्दर्य प्रसाधन सामग्रीहरू राखिएका छन्। मेलामा नेपाल, भारत, चीन, बंगलादेश, थाइल्याण्ड, यूएई, दक्षिण कोरिया, मलेसिया, पाकिस्तान लगायतका देशबाट व्यवसायीहरूको सहभागिता रहेको छ। पाँच दिनसम्म चल्ने अन्तर्राष्ट्रिय व्यापार मेलाले स्थानीय उत्पादनको प्रवर्धन एवं बजारीकरण हुने विश्वास लिइएको आयोजक नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बताउनुभयो। सूचना प्रविधि क्षेत्रका जानकारहरूले नेपालले सूचना प्रविधि आईटी क्षेत्रको जनशक्ति उत्पादन गर्ने हो भने वार्षिक 10 खर्ब भन्दा बढ़ी आमदानी गर्न सकिने बताउनु भएको छ। नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले आयोजना गरेको सम्मेलनमा बिहिबार भएको छलफलमा वक्ताहरूले आईटीमा थोरै लगानी गर्न सके राम्रो परिणाम हात पार्न सकिने भएकाले यसलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। कार्यक्रममा इनोभेटिभ नेपाल ग्रुपका प्रमुख सुलभ बुढा थोकीले आवश्यकता अनुसार जनशक्ति उत्पादन गर्न सकेमा वार्षिक 10 खर्ब भन्दा बढ़ीको आईटी सेवा निर्यात गर्न सकिने उल्लेख गर्नुभयो। यस्तै कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्राध्यापक डाक्टर महानन्द चालिसेले हरेक संकायमा प्राविधिक र व्यावसायिक सिप सिकाउने गरी पाठ्यक्रम निर्माण गर्न र त्यसलाई व्यावहारिक रूपमा लागू गर्न आवश्यक रहेको बताउनुभयो। इलाममा उत्पादित जड़ीबुटीको तेल विदेश निर्यात हुन थालेको छ। गाउँमा नै पाइने पाती, धुपी, मेन्था, धसिङ्रे लगायत स्थानीय जड़ीबुटीबाट तेल निकाली निर्यात गर्न थालेको माई जोगमाई गाउँपालिकामा रहेको जड़ीबुटी उद्योगका संचालक नित्यराज दाहालले बताउनुभयो।
अब खेल समाचार रमेश टमट्टाबाट।
महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी20 सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्डसँग 20 रनले पराजित भएको छ। किर्तिपुर स्थित त्रिवी मैदानमा बिहिबार रोमाञ्चक खेलमा जितका लागि 158 रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपाल निर्धारित विश्वभरमा 7 विकेटको क्षतिमा 137 रनमा समेटियो। नेपालका लागि ओपनर सीता राणा मगरले सर्वाधिक 28 रन बनाइन्। यस्तै कविता जोशीले 27, पूजा महतोले 24 र रुबिना छेत्रीले 11 रन बनाइन्। अन्य खेलाड़ीले दोहोरो अंकमा रन बनाउन सकेनन्। बलिङमा नेदरल्याण्डसका इभा लेन्स र क्यारोलिन डे लन्सले 2-2 तथा आइरिस जेबिलिङ र फेडेरिक ओभरडिजले 1-1 विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङको निम्ति पाएको नेदरल्याण्डसले निर्धारित 20 ओभरमा 4 विकेटको क्षतिमा 157 रन बनाएको थियो। बलिङमा नेपालका सीता राणा मगर, ईश्वरी विष्ट, पूजा महतो र कविता कुंवरले 1-1 विकेट लिइन्। सिरिजमा नेपाल नेदरल्याण्डस र थाइल्याण्ड सम्मिलित छ। नेपालले दोस्रो खेल माघ 19 गते थाइल्याण्डसँग खेल्नेछ। टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबलाई पराजित गर्दै गण्डकी प्रदेश पोखरामा जारी एनसेल 5 टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरूषतर्फ एलिमिनेटरमा प्रवेश गरेको छ। पोखरा रंगशाला स्थित भलिबल कोर्टमा बिहिबार भएको खेलमा हेल्प नेपाललाई 3-1 सेटले पराजित गर्दै गण्डकी एलिमिनेटरमा प्रवेश गरेको हो। हेल्प नेपाल 2 र एपीएफ 1 अंक प्राप्त गर्दै प्रतियोगिताबाट बाहिरिएको छ। गण्डकीले अब शुक्रबार जित्ने समूहबाट तेस्रो स्थानमा रहेको भारतको सुनिल भलिबल क्लबसँग एलिमिनेटर खेल्नेछ।
अब मौसम। आगामी 24 घण्टामा बिहानको समयमा देशका तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु कुहिरोको सम्भावना रहनको साथै बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संघीय संसदको हिउँदे अधिवेशन भोलिदेखि शुरू हुँदै सरकारले हालै जारी गरेका विभिन्न 6 वटा अध्यादेश पेश गर्ने कार्यसूची, सार्वजनिक सेवा प्रसारण पीएसपीले सूचनाको हक सुनिश्चित गर्ने र राष्ट्रिय एकतालाई प्रवर्धन गर्ने विषयवस्तुलाई प्राथमिकता दिनुपर्नेमा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङको जोड, खोटाङको दिक्तेलबाट बिरामी लिएर काठमाडौँ आउँदै गरेको सुमो, ओखलढुङ्गाको माने भन्ज्याङमा दुर्घटना हुँदा 3 जनाको मृत्यु र अमेरिकाको वाशिङटन डीसीमा विमान दुर्घटना, विमानमा भएका सबैको मृत्यु भएको आशंका। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।